کتاب پر دیکھیے بھائی، بدا کے اس میں غیر متمکن مبنی است و اما اس میں متمکن معرب است، بشرط آن کے در ترکیب واقع شود، و فعل مضارع معرب است بشرط آن کے از نون ہائے جمع مؤنث و نون تاکید خالی باشد. پس در کلام عرب بیش ازیں دو قسم معرب نیست، باقی ہما مبنی است. و اس میں غیر متمکن اس میں است کہ با مبنی اصل مشابہت دارد، و مبنی اصل سے چیز است، فعل ماضی و امر حاضر معروف و جملہ حروف. و اس میں متمکن اس میں است کہ با مبنی اصل مشابہ نہ باشد. گزشتہ سبق میں معرب اور مبنی کی بحث شروع ہوئی تھی بھائی. مصنف نے آپ کو بتلایا کہ عربی زبان کے تمام کلمات یا وہ معرب ہیں اور یا مبنی ہیں، اور آپ نے پڑھا تھا معرب وہ ہے کہ جس کا آخر عوامل کے بدلنے سے بدلتا ہو، اور مبنی وہ ہے کہ جس کا آخر عوامل کے بدلنے سے نہیں بدلتا. تو مبنی برقرار رہتا ہے، اس پر جو حرکت ہوگی یا سکون ہوگا وہ اسی طرح برقرار رہے گا، جبکہ معرب جو ہے اس کا آخر عوامل کے بدلنے سے بدلے گا، جیسے زیدن، زیدن اور زیدن. تو زید پر کبھی رفع پڑھیں گے جب رفع والا عامل آئے، اور کبھی نصب پڑھیں گے جب نصب والا عامل آئے، اور کبھی جر پڑھیں گے جب جر والا عامل آئے. بھائی تو معرب کا اعراب کتنی قسم پر؟ تین قسم پر، یا رفع یا نصب یا جر. جی تو یہ اسم کے اندر ہے. پھر انہوں نے آپ کو یہ بھی بتلایا تھا کہ جا انی زیدن، اس کے اندر عامل کون ہے؟ جا فعل جو ہے وہ عامل ہے، اور زیدن یہ کیا ہے؟ معمول ہے اور معرب ہے، معرب ہے. اور اس پر اعراب کیا ہے؟ رفع کہیں یا ضمہ، تو رفع اس کا اعراب. اور محل اعراب کیا ہے؟ کہاں پر اعراب آتا ہے، کس جگہ پر؟ آخری حرف پر. تو محل کا معنی جگہ، محل اعراب اعراب کی جگہ، اور وہ زیدن کا دال ہے. اس دال پر کبھی اس پر آپ رفع پڑھتے ہیں، کبھی نصب پڑھتے ہیں، اور کبھی جر پڑھتے ہیں، یا یوں کہیں کبھی پیش پڑھتے ہیں، کبھی زبر پڑھتے ہیں، اور کبھی زیر پڑھتے ہیں. اور مبنی کے بارے میں بتلایا تھا انہوں نے کہ مبنی وہ ہے کہ جس کا آخر نہیں بدلتا، جیسے ہا اولائی. تو جا انی زیدن و رأیت زیدن و مررت بزیدن، دیکھو اس میں زید کی حالتیں بدل رہی ہیں، لیکن اسی زید کو ہٹا کر اگر ہا اولائی یہ لفظ رکھ دیا جائے تو یہ مبنی ہے. یہ تینوں جگہ ایک جیسا ہی رہے گا، جا انی ہا اولائی، رأیت ہا اولائی، مررت بھی ہا اولائی. حمزہ پر زیر ہے تو وہ زیر ہی رہے گی تینوں حالتوں میں. اور یہ جو زیر ہے اس کو بھی اعراب نہیں کہیں گے، یہ حرکت ہے مبنی کی، حرکت ہے مبنی پر اعراب نہیں آتا. اس کے بعد انہوں نے بتلایا تھا آپ کو کہ تمام حروف جو ہیں وہ مبنی ہیں، عربی زبان میں جتنے حروف ہیں وہ سب مبنی ہیں. اسی طرح فعل ماضی وہ بھی مبنی ہے، اور امر حاضر وہ بھی مبنی ہے، جبکہ فعل مضارع کے اندر جو جمع مؤنث کے دو صیغے ہیں، یعنی چھٹا اور بارہواں صیغہ، جمع مؤنث غائب اور جمع مؤنث حاضر، تو یہ دو صیغے جو ہیں یہ مبنی ہیں، اور باقی بارہ صیغے فعل مضارع کے وہ معرب ہیں، بشرطے کہ ان کے ساتھ نون تاکید نہ ملا ہو. اور ان صیغوں کے ساتھ یہ جو بارہ صیغے ہیں ان کے ساتھ جب نون تاکید مل جائے تو پھر یہ مبنی بن جاتے ہیں. عام علماء کیا فرماتے ہیں؟ یہ مبنی بن جاتے ہیں، لیکن میں نے بتایا تھا کہ علماء محققین فرماتے ہیں کہ باقی بارہ صیغوں کے ساتھ کس کے باقی بارہ صیغے؟ فعل مضارع. فعل مضارع کے جو جمع مؤنث کے دو صیغوں کے علاوہ باقی بارہ صیغے ہیں ان کے ساتھ جب نون تاکید جڑ جائے تو ان میں سے وہ صیغے جن کے ساتھ نون اعرابی تھا، اور نون اعرابی سات صیغوں میں تھا، تو وہ پھر بھی معرب ہی رہیں گے، چاہے نون تاکید ساتھ جڑ جائے پھر بھی وہ کیا رہیں گے؟ معرب. اور پانچ صیغے رہ گئے ان کے ساتھ جب نون تاکید جڑے گا تو وہ مبنی بن جائیں گے. تفصیل سمجھ میں آ گئی؟ اور نون تاکید کے بارے میں بھی میں نے آپ کو بتلایا تھا کہ تاکید کے لیے دو قسم کے نون عربی زبان میں آتے ہیں، ایک نون خفیفہ کہلاتا ہے اور ایک نون ثقیلہ. خفیفہ کا معنی ہلکا اور ثقیلہ کا معنی وزنی. نون ثقیلہ کو وزنی اس لیے کہتے ہیں کیونکہ یہ نون مشدد ہوتا ہے، یعنی یوں سمجھو دو نون ہوتے ہیں، اور نون خفیفہ وہ اکیلا ایک نون ہوتا ہے. اور ظاہر سی بات ہے ایک نون کی ادائیگی آسان ہے، جبکہ دو نون یا یوں کہ نون مشدد کی ادائیگی زبان پر ذرا مشکل ہے. تو جو ہلکا تھا زبان پر آسانی سے ادا ہوتا تھا ایک نون، اس کو نون خفیفہ کہتے ہیں، اور وہ جو نون مشدد ہے جو ذرا زبان پر مشکل سے ادا ہوتا ہے اس کو نون ثقیلہ کہتے ہیں. جیسے اضربن اور اضربن، اضرب امر کا صیغہ ہے، اس کے آخر میں نون خفیفہ آیا تو پڑھیں گے اضربن، اور اس کے آخر میں نون ثقیلہ آ جائے تو پڑھیں گے اضربن. تو دیکھو کس کا پڑھنا آسان، اضربن یعنی نون خفیفہ کا پڑھنا آسان، اس لیے اس کو نون خفیفہ کہتے ہیں. خفیف کا معنی ہلکا، یہ زبان پر ہلکا ہے، آسانی سے ادا ہو جاتا ہے. اور اضربن دیکھو یہاں نون مشدد آ رہا ہے، اس کی ادائیگی ذرا اس کے مقابلے میں مشکل ہے، اس لیے اس کو نون ثقیلہ کہتے ہیں. ایک اور بات بھی ذکر کی تھی میں نے کہ تین چیزیں جو ہیں وہ مبنی الاصل ہیں، تین چیزیں مبنی الاصل ہیں، اصل یعنی ذات، ذات مبنی الاصل، جن کی ذات ہی مبنی ہے، وہ اپنی ذات کے اعتبار سے ہی مبنی ہیں. اور وہ تین چیزیں کون کون سی ہیں؟ نمبر ایک فعل ماضی، نمبر دو تمام، یا یوں کہیں نمبر ایک تمام حروف، نمبر دو فعل ماضی، اور نمبر تین امر حاضر معروف. یہ تین آپ نے ہمیشہ یاد رکھنا ہے، یہ مبنی الاصل ہیں. کون کون؟ تمام حروف، فعل ماضی اور امر حاضر معروف. اور اس کے علاوہ جتنے مبنی ہیں کلام عرب میں وہ سارے ان کے ساتھ مشابہت کی وجہ سے مبنی ہو جاتے ہیں. کسی کی مشابہت ماضی کے ساتھ ہے، یا کسی کی امر کے ساتھ ہے، یا کسی کی حرف کے ساتھ ہے، تو جن کی ان کے ساتھ مشابہت آئے گی وہ بھی مبنی بن جائے گا. بات سمجھ میں آ گئی؟ اب دیکھیے کتاب پر، آگے سبق دیکھیے بھائی. بدان کے اس میں غیر متمکن مبنی است، واما اس میں متمکن معرب است، بشرتے آن کے در ترکیب واقع شود. کہتے ہیں بیدان کے، جان لے تو کہ اس میں غیر متمکن مبنی است، اس میں غیر متمکن مبنی ہے، اس میں غیر متمکن. بھئی مبنی الاصل تین چیزیں ہیں، توجہ ہے
جی.
کون کون سی؟ نمبر ایک تمام حروف، نمبر دو فعل ماضی، نمبر تین امر حاضر. ان میں کوئی اسم ہے؟ نہیں. تمام حروف ہیں، اسم تو کوئی نہیں، اسم کی بات نہیں ہوئی. پھر فعل ماضی ہے، وہ بھی فعل ہے. پھر فعل امر حاضر ہے، وہ بھی کیا ہے؟ فعل. تو دیکھو اسم ان میں سے کوئی بھی نہیں ہے، تو مبنی الاصل جو ہیں وہ غیر اسم ہیں، وہ غیر اسم ہے، اسم کے علاوہ اور چیزیں ہیں. ہاں اسم بھی تو مبنی ہوتا ہے، تو یاد رکھو وہ اس میں غیر متمکن کہلاتا ہے. جو اسم مبنی ہو وہ کیا کہلاتا ہے؟ اس میں غیر متمکن کہلاتا ہے. اور وہ اسم جو معرب ہو اس کو اس میں متمکن کہتے ہیں. تو اسم گویا دو قسم پر ہو گیا، کچھ اس میں غیر متمکن ہے اور کچھ اس میں متمکن. اس میں متمکن کسے کہتے ہیں؟ جو معرب ہے. اور غیر متمکن کسے کہتے ہیں؟ جو مبنی ہے. تو چاہے آپ متمکن کہہ لیں، چاہے آپ معرب کہہ لیں، چاہے آپ غیر متمکن کہہ لیں، چاہے آپ مبنی کہہ لیں، ایک ہی بات ہے. بات سمجھ میں آ گئی؟ تو کہتے ہیں بدان کے اس میں غیر متمکن مبنی است، جان لے تو کہ اس میں غیر متمکن جو ہے وہ مبنی ہے. اور پھر یہ بھی یاد رکھیں اس میں متمکن وہ معرب ہے، اس میں متمکن تو علماء عموماً اس کی وجہ لکھتے ہیں. اس کو اس میں متمکن اس لیے کہتے ہیں کہ تمکن کا معنی ہے جگہ دینا، تمکن کا معنی ہے جگہ دینا. تو یہ چونکہ اعراب کو اپنے اوپر جگہ دے دیتا ہے، اس کا آخر بدلتا ہے یعنی معرب کا، تو یہ اعراب کو جگہ دے رہا ہے، اس لیے اس کو اس میں متمکن کہتے ہیں. اور مبنی جو ہے وہ اعراب، وہ تو بدلتا نہیں، وہ اعراب کو اپنے اوپر جگہ نہیں دیتا، اس لیے اس کو کیا کہتے ہیں؟ غیر متمکن. تو یہ وجہ ذکر کرتے ہیں. حالانکہ تمکن کا معنی ہے خود جگہ پکڑنا. انہوں نے کیا کہا؟ اس میں متمکن جو یہ اعراب کو جگہ دیتا ہے، حالانکہ متمکن کا معنی ہے خود جگہ پکڑنے والا. تو تمکن کون سا باب ہے؟ باب تفاعل، اور ایک ہے باب تفعیل، تمکین. بھائی مکن یمکنو تمکینا، اس کا معنی ہے جگہ دینا. تمکن کا معنی ہے خود جگہ پکڑنا کسی جگہ پر، اور تمکین کا معنی ہے دوسرے کو جگہ دینا. بات سمجھ میں آ گئی؟ تو بہرحال یہ کہہ سکتے ہیں پھر کہ باب تفعل کس معنی میں ہے؟ باب تفعیل کے معنی میں ہے. تمکن کس معنی میں ہے؟ تمکین کے معنی میں ہے. یہ یوں کہیں، متمکن کس معنی میں ہے؟ مکن یمکن تمکینا فہوا ممکن ممکن. تو معلوم ہوا یہ متمکن کس معنی میں ہے؟ ممکن کے معنی میں ہے. بات سمجھ میں آ گئی؟ میں نے کیا بات کی کہ علماء کیا وجہ ذکر فرماتے ہیں اس میں متمکن کو متمکن کیوں کہتے ہیں؟ کیونکہ یہ اعراب کو جگہ دیتا ہے. تو معلوم ہو یہ متمکن کس معنی میں ہے؟ ممکن کے معنی میں ہے. یہ یوں کہو یہ باب تفاعل کس معنی میں ہے؟ باب تفعیل کے معنی میں ہے. باب تفعیل کے معنی میں، ہاں ایک صورت میں اس کا معنی صحیح ہو سکتا ہے. متمکن، اس میں متمکن کا دوسرا معنی لغت میں لکھا ہے، اگر وہ معنی کر لیا جائے تو پھر متمکن کو ممکن کے معنی میں لینے کی ضرورت نہیں. تمکن کا ایک معنی ہے قادر ہونا کسی چیز پر، قادر ہونا کسی چیز پر، قادر ہونا. تو اگر یہ معنی کر لیا جائے پھر بات ٹھیک ہو جاتی ہے. اس میں متمکن وہ اسم ہے جو اعراب کو جگہ دینے پر قادر ہے. دیکھو متمکن ہے یعنی قادر ہے، کس چیز پر قادر ہے؟ اعراب کو جگہ دینے پر. بھائی تو اب معنی درست ہو گیا. تو اس میں متمکن کو اس میں متمکن کیوں کہتے ہیں؟ کیونکہ یہ اعراب کو جگہ دینے پر قادر ہے. زیدن زیدن زیدین، دیکھو یہ اعراب کو جگہ دینے پر قادر ہے. اور ہا اولائی وہ بدل نہیں رہا، معلوم ہو وہ اعراب کو جگہ دینے پر قادر نہیں ہے. بات سمجھ میں آ گئی؟ تو متمکن کو متمکن ہی کے معنی میں رکھیں، بشرطے کہ اس کا معنی کیا کر لیا جائے؟ تمکن کا معنی قادر ہونے کے کر لیا جائے، تو اس صورت میں متمکن کا لفظ بھی ٹھیک ہو جائے گا. اس متمکن کو ممکن کے یعنی دوسرے باب کے معنی میں لینے کی ضرورت نہیں ہے. بھائی بات سمجھ میں آ گئی؟ کیا بات ہوئی؟ علماء نے کیا معنی بیان کیا؟ اس کو متمکن کیوں کہتے ہیں؟ اعراب کو جگہ دیتا ہے. حالانکہ یہ تمکن کا معنی تو خود جگہ پکڑنا، دوسرے کو جگہ دینا یہ معنی نہیں ہے اس کا، خود جگہ پکڑ لینا. تو اس صورت میں تو معنی صحیح نہیں بنتا. ہاں دوسرا معنی کر لیا جائے تمکن کا، کیا معنی ہے؟ قادر ہونا. تو اس میں متمکن کو متمکن کیوں کہتے ہیں؟ کیونکہ یہ اعراب کو جگہ دینے پر قادر ہے، یہ اپنے اوپر اعراب کو جگہ دے دیتا ہے، جبکہ اس میں غیر متمکن اپنے اوپر اعراب کو جگہ دینے پر قادر نہیں ہے. اب وجہ سمجھ میں آ گئی؟ تو کہتے ہیں بدا کہ اس میں غیر متمکن مبنی ہے، جان لے تو کہ اس میں غیر متمکن جو ہے وہ مبنی ہے. وہ اما اس میں متمکن معرب است، باقی اس میں متمکن جو ہے وہ معرب ہے، بشرطے آن کے در ترکیب واقع شود، اس شرط پر کہ یہ ترکیب میں واقع ہو. اور اب آپ کو بتلا رہے ہیں کہ اس میں متمکن جو ہے وہ معرب ہے. مثلا دیکھو لفظ زید ہے، توجہ ہے، زید جی، زید معرب ہے یا مبنی ہے؟ معرب ہے. یاد رکھو اس میں علماء کے دو گروہ ہیں. بھائی بعض علماء فرماتے ہیں کہ اکیلا زید مبنی ہے، اکیلا زید مبنی ہے، معرب نہیں ہے. آپ اس کو پڑھنا چاہتے ہیں زیدن، अकेला लफ्ज है जैद, आप क्या पढ़ना चाहते हैं? जैदुन, वो कहते हैं नहीं पढ़ सकते क्योंकि रफा उसके लिए कोई आमिल चाहिए, रफा खुद ब खुद नहीं आता, तो आप इसको जैदुन नहीं पढ़ सकते बल्कि जैद पढ़ेंगे। आप इसको जैदन पढ़ना चाहते हैं अकेले लफ्ज को, नहीं पढ़ सकते, क्यों? क्योंकि नसब के लिए क्या चाहिए? आमिल चाहिए, और यहां कोई आमिल है यहां नहीं। या आप जैदीन पढ़ना चाहते हैं अकेले लफ्ज जैद को, नहीं पढ़ सकते क्योंकि अकेला जैद है, और जर पढ़ना चाहते हैं आप, और जर के लिए क्या चाहिए? कोई आमिल। तो वो कहते हैं कि ये जो इसमें मुतमक्किन है, तवज्जो है, ये जो इसमें मुतमक्किन है, अगर ये तरकीब में वाक़ हो, रक्कब तरकीब का माना है जोड़ना, जोड़ना, तो तरकीब में यानी इसके साथ इसका आमिल जुड़ा हुआ हो तो फिर ये मौरब है, अगर आमिल जुड़ा हुआ नहीं तो ये मबनी है। तो अकेला जैद क्या है? मबनी। हां, जब इसके साथ जाआ जोड़ दिया, जाआ इसके साथ ये जुड़ गया, जाआ जैदुन, अब जाआ ने क्या किया? जैद को रफा दिया, तो अब जाआ जैदुन में जैद क्या है? मौरब है, और अकेला जैद मबनी है। दूसरी मिसाल ले लें, रअयतु जैदन, रअयतु ने क्या किया? जैदन को नसब दिया, तो अकेला जैद तो था मबनी, लेकिन रअयतु अपने आमिल के साथ तरकीब में आ गया यानी उसके साथ जुड़ गया, तो अब ये क्या कहलाएगा? मौरब। रअयतु जैदन, ये जैदन क्या है? मौरब, और अकेला जैद मबनी। या इसके साथ हरफे जर जोड़ो, बी जैदिन, बा जारा है वो जर देती है, तो बी जैदिन, अब जैद किसके साथ जुड़ा हुआ है? अपने आमिल के साथ, अपने आमिल के साथ जुड़ा हुआ है, तो इस जैद को क्या कहेंगे? ये मौरब कहेंगे, क्योंकि जर देने वाला आमिल इसके साथ जुड़ गया है और आप इस पर जर पढ़ रहे हैं, तो ये इस वक्त मजरूर है। अकेला जैद क्या था? ममनी। यहां तक बात समझ में आ गई? बाज उलमा क्या फरमाते हैं कि इसमें मुतमक्किन यानी वो इसम जो एराब को जगह दे देता है, वो भी जब तक तरकीब में वाकई नहीं होगा वो भी मबनी है। इसमें मुतमक्किन जब तक अपने आमिल के साथ तरकीब में वाकई नहीं होगा वो भी क्या है? मबनी। और जब वो अपने आमिल के साथ तरकीब में वाकई हो जाए यानी उसके साथ जाकर जुड़ जाए और वो इसके अंदर अमल करे, तो फिर अब ये क्या बन गया? मौरब बन गया। इससे पहले क्या था? मबनी था। अगर ये तरकीब में जुड़ा, तवज्जो है, अगर इसमें मुतमक्किन तरकीब में तो वाकई हो यानी किसी चीज लफ्ज के साथ तो जुड़ जाए लेकिन वहां इसका आमिल ना हो, तो भी ये मबनी है। तो भी याद रखना, अभी आगे जिक्र भी आ जाएगा, कलाम अरब में दो किस्म के इसम मजरूर होते हैं, दो मौरब, दो चीजों पर जर आता है, दो चीजों पर, एक जिस पर हरफे जर दाखिल हो जाए, बी जैदिन, ये जैद पर मैं क्या पढ़ रहा हूं? जर। और दूसरा मुजाफुन इले, किताबु जैदिन, आपने पढ़ा था या नहीं? मुरक्कबे इजाफी, मुरक्कबे इजाफ, जिसमें पहला लफ्ज क्या कहलाता था? मुजाफ, और दूसरा क्या कहलाता था? मुजाफुन इले, और मुजाफ इले पर इन्होंने बताया था कि जर आ जाता है, तो मुजाफ क्या करता है? आमिल है, और मुजाफ इले उसका मामूल, और मुजाफ इले पर क्या पढ़ते हैं? जर। तो मुजाफ इले पर जर पढ़ा जाता है, तो जर कभी मुजाफ की वजह से आता है और कभी हरफे जर की वजह से। तवज्जो है, जर कितनी वजह से आता है? सिर्फ दो वजह से, या तो किसी लफ्ज पर मुजाफ दाखिल हुआ हो तो, और ये मुजाफिले बन रहा हो तो इस पर क्या पढ़ो? जर। किताबु जैदिन, किताबु जैदिन क्या तर्जमा? किताबु जैदिन, जैद की किताब। गुलामु जैदिन क्या तर्जमा करेंगे? जैद का गुलाम। तो गुलाम हुआ मुजाफ और जैदिन हुआ मुजाफुन इले, और मुजाफिले पर क्या पढ़ते हैं? जर। तो एक तो मुजाफिले है जिस पर जर आता है, और एक मजरूर है जिस पर हरफे जर दाखिल हो, जैसे बि जैदिन, ये बा क्या है? जारा, ये लफ्ज जैद पर दाखिल, तो जैद पर क्या पढ़ेंगे? जर। तो कलाम अरब में दो ही मजरूर हैं, या तो किसी लफ्ज पर क्या दाखिल हो जाए? हरफे जर, तो उस पर क्या पढ़ेंगे? उस लफ्ज पर जर पढ़ेंगे, या उस पर क्या आ जाए? मुजाफ आ जाए, तो ये मुजाफिले बनेगा और इस पर जर पड़ेंगे। यहां तक बात समझ में आ गई? अब देखिए, मसलन मैं आपको बताना ये चाहता था कि इसमें मुतमक्किन जब तरकीब में वाके हो तो वो क्या बनेगा? इसमें तवज्जो है, इसमें मुतमक्किन जब किस में वाके हो, इसमें इन्होंने कहा, इन्होंने बतलाया कि अब अम्मा इसमें मुतमक्किन मुआरब अस्त, बाकी इसमें मुतमक्किन वो मुआरब है बशर्ते आन के दर तरकीब वाके शवद, इस शर्त पर कि वो तरकीब में वाके हो, इस शर्त पर कि वो बशर्ते के तरकीब में वाके हो। लेकिन याद रखो तरकीब ऐसी हो जिसमें उसका आमिल भी हो, अकेला तरकीब में तो वाके हो जाए लेकिन आमिल साथ ना हो तो भी वो मबनी है। मेरा ख्याल बात नहीं समझ में आई। इन्होंने क्या कहा इसमें मुतमक्किन क्या है, वो मुआरब है लेकिन किस शर्त पर कि किस में वाके हो, तरकीब में। लेकिन मैंने बताया तरकीब भी ऐसी होनी चाहिए जिसमें उसका आमिल हो, जो उसको रफा नसब या जर देने वाला हो। अगर आमिल साथ नहीं फिर बेशक तरकीब में वाके हो जाए फिर भी वो मबनी है। जैसे देखो गुलामु ज़ैदिन, तवज्जो है, गुलामु ज़ैदिन जी, ज़ैदिन क्या है मुजाफिल है जी, तो ये मौरब है मबनी है, मौरब है क्यों, ये कौन सा इसम है मुतमक्किन है, इसमें मुतमक्किन है और किसमें वाके है तरकीब में, दूसरे लफ्ज के साथ जुड़ा हुआ है। और नीज आमिल इसका मौजूद है कि आमिल नहीं मौजूद, आमिल मौजूद है। ये गुलाम का लफ्ज क्या कर रहा है जैद, ये गुलाम का लफ्ज मुजाफ है और जैद मुजाफोन इल है, तो देखो जैद का लफ्ज तरकीब में वाके हुआ और किसके साथ तरकीब में है, अपने आमिल के साथ, तो ये मुआरब है, ये क्या है मुआरब। अब आओ जरा गुलाम के लफ्ज पर जी, ये गुलाम का लफ्ज बताओ मुझे, आप इसको क्या पढ़ना चाहते हैं, गुलाम मुज़ैदिन मीम पर पेश पढ़ना चाहते हैं, नहीं पढ़ सकते, क्यों, पेश खुद आती है या आमिल की वजह से, आमिल की वजह से, लिहाजा गुलाम मुज़ैदिन नहीं पढ़ सकते, गुलाम ज़ैदिन मीम को साकिन पढ़ोगे, गुलाम ज़ैदिन। हम तो बोलते हैं गुलाम ज़ैदिन लेकिन वो समझाने के लिए होता है, लेकिन इस वक्त ये ज़ाब्ता जिक्र हो रहा है कि इन उलमा के नजदीक आमिल के लिए, रफा के लिए भी क्या चाहिए आमिल, नसब के लिए भी क्या चाहिए आमिल, जर के लिए भी क्या चाहिए आमिल, और गुलाम का कोई आमिल है यहां पर जो इसको रफा दे, नहीं। अगर जाआ होता, जाआ गुलाम ज़ैदिन, ज़ैद का गुलाम आ गया, तो फिर जाआ क्या करता, गुलाम को रफा दे देता, तो हम कहते कि ये गुलाम क्या है मुअरब, ये इसमें मुतमक्किन है और तरकीब में वाके है और तरकीब भी ऐसी है जिसमें उसका आमिल भी मौजूद है, तो हम इसको मुअरब कहते। लेकिन इस वक्त जाआ नहीं है, आप गुलामु ज़ैदिन नहीं पढ़ सकते, आप गुलाम मा ज़ैदिन मीम पर जबर पढ़ना चाहते हैं, नहीं पढ़ सकते क्योंकि आमिल नहीं है नसब वाला। आप मीम पर ज़ेर पढ़ना चाहते हैं गुलामी ज़ैदिन, यहां गुलामी ज़ैदिन भी नहीं पढ़ सकते क्योंकि जर देने वाला कोई आमिल यहां मौजूद नहीं। बात समझ में आ गई। तो मालूम हुआ उलमा का एक गुरोह जो है वो क्या फरमाते हैं कि इसमें मुतमक्किन वो मुअरब है, तवज्जो है, और खुद ही मुअरब है या उसके लिए शर्त जिक्र करते हैं, शर्त जिक्र करते हैं कि इसमें मुतमक्किन मुअरब है लेकिन शर्त ये है कि वो किसके अंदर हो तरकीब, और मैंने बतलाया वो तरकीब भी कैसी हो कि उसके अंदर उसका आमिल मौजूद हो जो रफा देने वाला हो या नसब देने वाला हो या जर, अगर आमिल नहीं तो भी ये मबनी ही रहेगा। जैसे गुलाम ज़ैदिन, जैसे गुलाम ज़ैदिन इसमें गुलाम भी तरकीब में है, देखो जुड़ा हुआ है, ज़ैदिन भी तरकीब में है जुड़ा हुआ है और दोनों इसमें मुतमक्किन है, लेकिन गुलाम मबनी है और ज़ैद क्या है मुअरब। गुलाम क्यों मबनी, क्योंकि आमिल साथ नहीं, और जैद क्यों मुअरब, क्योंकि इसका आमिल साथ मौजूद है। बात सबको अच्छी तरह समझ में आ गई। तो उलमा का पहला गुरोह उनका कौल जिक्र हो गया, वो क्या फरमाते हैं कि इसमें मुतमक्किन मुअरब है बशर्ते कि वो अपने आमिल के साथ तरकीब में वाके हो तो वो मुअरब है। जबकि उलमा का दूसरा गुरोह वो तरकीब की शर्त नहीं लगाते, वो क्या कहते हैं इसमें मुतमक्किन मुअरब है हर हाल में, इसमें मुतमक्किन हर हाल में मुअरब है, चाहे वो तरकीब में हो चाहे तरकीब में ना हो। जा अनी ज़ैदुन, वो कहते हैं ये भी मुअरब है और ज़ैद अकेला ये भी मुअरब है। तवज्जो है, मैंने बतलाया ना कि रफा नसब जर के लिए कोई वजह चाहिए, आमिल होगा तो रफा पढ़ेंगे, आमिल होगा तो नसब पढ़ेंगे, आमिल होगा तो जर पढ़ेंगे, रफा नसब जर खुद बखुद नहीं आते। तो लिहाजा ये उलमा क्या फरमाते हैं, एक ग्रोह उलमा का क्या फरमाता है कि इसमें मुतमक्किन मुअरब है लेकिन शर्त यह कि अपने आमिल के साथ तरकीब में वाके हो। जाअनी जैदुन, ये जैदुन क्या है, मुअरब है। मुअरब अगर अकेला जैद हो वो इसमें मुतमक्किन तो है लेकिन मुअरब नहीं है। तो इसमें मुतमक्किन के मुअरब होने के लिए पहले उलमा के पहले ग्रोह ने क्या शर्त लगाई कि वो इसमें मुतमक्किन जो अपने आमिल के साथ तरकीब में वाके हो वो मुअरब है वरना मुअरब नहीं। अकेला जैद वो कहते हैं मबनी है, अकेला जैद मबनी। जबकि उलमा का दूसरा ग्रोह ये कहता है कि अकेला जैद भी मुअरब है, तरकीब में वाके होने की कोई शर्त नहीं। वो कहते हैं ठीक है, जैद पर इस वक्त ना आप रफा पढ़ सकते हैं ना नसब पढ़ सकते हैं और ना जर पढ़ सकते हैं क्योंकि आमिल साथ नहीं है, लेकिन आमिल साथ न हो तो इसका यह माना नहीं कि वो मबनी बन गया, वो अब भी मुअरब है। यानी इसमें सलाहियत है, जब भी आमिल आएगा ये एराब को जगह दे देगा। इसमें सलाही जैद जब भी अपने आमिल के साथ तरकीब में आएगा तो एराब को जगह देगा कि नहीं देगा, जगह देगा। तो वो कहते हैं बस सलाहियत काफी है, इस वक्त बेशक जैद के साथ आमिल नहीं, अकेला जैद लफ्ज, आमिल है साथ नहीं, जब आमिल नहीं तो जैदुन भी नहीं पढ़ सकते, जैदान भी नहीं, जैदिन भी नहीं, लेकिन इसमें सलाहियत है, जब भी आमिल जुड़ेगा ये एराब को जगह दे देगा। तो उलमा का ये गुरु कहता है कि बस इसके अंदर सलाहियत होना काफी है और तरकीब में अपने आमिल के साथ जुड़ना जरूरी नहीं। नहीं समझ में आई बात। उलमा का पहला ग्रोह क्या कहता है कि जैद मसलन इस मुतमक्किन है, इसमें मुतमक्किन है, इसमें मुतमक्किन मुअरब है बशर्ते के वो अपने आमिल के साथ तरकीब में वाके हो। और दूसरा ग्रोह क्या कहता है, तरकीब में वाके होना जरूरी नहीं, इसमें सलाहियत है, जैद अकेला है, इस वक्त ना आप इस पर रफा पढ़ सकते हैं ना नसब ना जर, लेकिन इसमें सलाहियत है, आप जब भी इसके साथ आमिल को जोड़ेंगे ये एराब को जगह दे देगा। तो बस सलाहियत काफी है, तरकीब में वाके होना जरूरी नहीं। तो लिहाजा ये कहते हैं अकेला जैद लफ्ज वो मुअरब है। और पहले ग्रोह वाले क्या कहते थे कि तरकीब में नहीं है इसलिए मबनी है। तो ये ग्रोह कहते हैं, ये दूसरे ग्रोह वाले कहते हैं कि बस सलाहियत काफी है, चाहे तरकीब में वाके हो या ना हो इसको हर हाल में मुअरब कहेंगे। जबकि वो कहते हैं तरकीब में ना हो तो मबनी कहेंगे और तरकीब में हो तो मुअरब कहेंगे। फर्क समझ में आ गया। तो कहते हैं वह अम्मा इसमें मुतमक्किन मुअरब, बाकी इसमें मुतमक्किन जो है वो मुअरब है बशर्ते आन के दर तरकीब वाके शवत, बाई शर्त बशर्ते आन के इस शर्त पर के दर तरकीब वाके शवत के तरकीब में वाके हो। वह फेले मुजारे मुअरब बस, और फेले मुजारे मुअरब है बशर्ते आन के अजमून है जमा मुअन्नस वनून ताकीद खाली बाशद। और फेले मुजारे मुअरब है, फेले माजी तो इन्होंने आपको बतला दिया कि फेले माजी क्या है, मबनी है, बल्कि मबनीउल असल है, असल है, लेकिन फेले मुजारे वो मुअरब है। हां इसमें दो सीगे हैं, कौन से दो सीगे, जमा मुअन्नस वाले वो मबनी हैं, और बाकियों के अंदर अगर नून ताकीद मिलेगा तो पांच सीगे जो हैं वो मबनी बनेंगे और सात सीगे हैं वो नून ताकीद के मिलने के बावजूद वो क्या रहेंगे, मुअरब रहेंगे। तो वही बयान कर रहे हैं, कहते हैं वो फेले मुजारे मुअरब अस्त, और फेले मुजारे क्या है, मुअरब है बशर्ते आंके अजनून है जमा मुअन्नस व नून ताकीद खाली बाशद, लेकिन इस शर्त पर कि वो जमा मुअन्नस के जो नून है उनसे व नून ताकीद और नून ताकीद से खाली बाशद खाली हो, उसमें जमा मुअन्नस का नून भी ना आए और नून ताकीद भी ना आए। भाई इन्होंने क्या कहा, वह फेले मुजारे मुअरब अस्त, और फेले मुजारे मुअरब है बशर्ते आन के इस शर्त पर के अजनून है जमा मुअन्नस व नून ताकीद खाली बाशद, कि वो जमा मुअन्नस के नूनों से और ताकीद के नून से खाली हो। भाई तर्जमे पे नजर है इन्होंने क्या कहा, फेले मुजारे मौरब अस्त, फेले मुजारे मौरब है, बशर्ते आन के अजनून है जमा मुअन्नस व नून ताकीद खाली बाशद, बई शर्त के वो जमा मुअन्नस के नून और ताकीद के नून से खाली हो। मैंने आपको दो कौल जिक्र किए भाई, फेले मुजारे में दो सीगे तो मबनी हैं, बाकी बारह सीगों में जब नून ताकीद आ जाए, चाहे वो नून खफीफा हो चाहे नून सकीला, जब वो आ जाए तो वो मौरब रहेंगे या मबनी बनेंगे। तो उलमा के दो ग्रोह हैं, आम उलमा फरमाते हैं कि नून ताकीद जब इन बारह सीगों के साथ आएगा तो ये भी मबनी बन जाएंगे, और जबकि उलमाए मुहक्किकीन क्या फरमाते हैं कि इन बारह में से सात सीगों में नून एराबी है और पांच में नून एराबी नहीं। जिनमें नून एराबी नहीं है वो पांच सीगे तो मबनी बनेंगे जब इनके साथ नून ताकीद आ जाए, लेकिन बाकी सात सीगे जिनमें नून एराबी है उनके साथ अगर नून ताकीद भी जुड़ जाए फिर भी वो मौरब ही रहेंगे। बात समझ में आ गई। लेकिन साहिबे किताब क्या फरमा रहे हैं, वो फरमा रहे हैं कि फेले मुजारे वो नूने जमा मुअन्नस और नूने ताकीद से खाली हो तो मौरब है, मालूम हुआ नूने ताकीद के साथ हो तो वो मबनी है। मालूम इन्होंने आम उलमा के कौल को इख्तियार किया है, एक आम उलमा का कौल है और एक उलमाए मुहक्किकीन का कौल है। तो या तो इन्होंने आम उलमा के साथ है मुसन्निफ और उनकी भी यही राय है कि जब नून ताकीद फेले मुजारे में आ जाए तो सारे ही सीगे मबनी बन जाते हैं, सारे ही सीगे बन, इसलिए उन्होंने इस कौल को, तो या तो इनकी राय भी यही है आम उलमा के साथ इसलिए उन्होंने इस कौल को इख्तियार किया, लेकिन ज्यादा राजह यही मालूम होता है कि चूंकि ये इब्तदाई किताब है, इब्तदाई तुलबा के लिए है, इसलिए यहां उन्होंने तफसील बयान करना मुनासिब नहीं समझा, बस आसानी से छोटी छोटी मोटी मोटी बातें कर रहे हैं जो तुलबा थोड़ी याद कर लें, ये सिर्फ नहव का तआरुफ करवाते जा रहे हैं। बात समझ में आ गई, ये कोई तरकीब वगैरह और गहरी बातें नहीं कर रहे, ये सिर्फ नहव का तआरुफ करवा रहे हैं, एक इसम होता है एक फेल होता है एक हर्फ होता है, इसम की ये निशानियां फेल की ये निशानियां हैं, और एक मौरब होता है एक मबनी होता है रफा होता है नस, देखो सिर्फ नाम जिक्र करते चले जा रहे हैं, आसान आसान बातें कर रहे हैं। तो यहां पर भी उन्होंने आसान सी बात कर दी, ज्यादा तहकीकी बात नहीं की, बस आसान बात जो तुलबा याद कर लें कि भाई फेले मुजारे के साथ जब नून ताकीद जुड़ जाएगा तो वो क्या बन जाएगा, मबनी बन जाएगा। अगले दराजात में कहते हैं वो खुद ही तफसील देख लेंगे कि वो कितने सारे सीगे मबनी बनते हैं या बाद सीगे मबनी बनते हैं। तो यहां उन्होंने आसान कौल जो था उसको जिक्र कर दिया, क्योंकि ये इब्तदाई किताब है, इब्तदाई दर्जे के तलबा हैं तो उनके लिए आसानी होगी याद करने में, इसलिए इन्होंने कहा कि वह फेले मुजारे मौरब अस्त और फेले मुजारे मौरब है, बशर्ते आके अजनून है जमा मुअन्नस व नून ताकीद खाली बाशद, बई शर्त के वो जमा मुअन्नस के नूनों से और नून ताकीद से खाली हो। यहां तक बात समझ में आ गई। आगे देखिए, पस दर कलाम अरब बेश अजी दो किस्म मौरब नेस्त, पस कलाम अरब में, पस दर कलाम अरब, पस कलाम अरब में यानी अरबी जुबान में बेश अजी दो किस्म, बेश का माना ज्यादा ज्यादा, अजी ये असल में था अज ई, अज का क्या माना से, ई का क्या माना ये बेश अजी इससे ज्यादा, पस दर कलाम अरब, पस अरब कलाम अरब में यानी अरबी जुबान में बेश अजी इससे ज्यादा, बेश अजी दो किस्म, बेश अजी दो, इन दो किस्मों से ज्यादा मौरब ने मौरब नहीं। कलाम अरब में दो ही मौरब हैं भाई, एक इसमें मुतमकिन जबकि वो तरकीब में वाक हो अपने आमिल के साथ, और दूसरा फेले मुजारे बशर्ते कि वो नूने ताकीद और नूने जमा मुअन्नस से खाली हो। भाई तो कहते हैं पस्तर कलाम अरब बेशअज़ी दो किस्म मौरब ने, पस कलाम अरब के अंदर इन दो किस्मों से ज्यादा मौरब नहीं है, बाकी हमा मबनीस, हमा का माना सब सारे सारे, बाकी हमा मबनीस बाकी सब मबनी है। अच्छा, इन्होंने शुरू में क्या बतलाया था कि इसमें गैर मुतमकिन मबनीस, اور اس میں متمکن معرب ہے، لیکن شرط یہ ہے کہ اپنے عامل کے ساتھ ترکیب میں واقع ہو۔ تو اب بتلانے لگے کہ اس میں غیر متمکن جو ہے، جس کو ہم نے کہا وہ مبنی ہے، وہ کون سا اسم ہے؟ تو وہ بتلائیں گے آپ کو کہ اس میں غیر متمکن وہ اسم ہے جو مبنی الاصل کے ساتھ مشابہت رکھتا ہو۔ اس میں غیر متمکن وہ اسم ہے جو مبنی الاصل کے ساتھ، یعنی کوئی اسم، وہ فعل ماضی یا امر حاضر یا تمام حروف، ان میں سے کسی کے مشابہ ہو جائے۔ مبنی الاصل کتنی چیزیں ہیں؟ تین۔ نمبر ایک تمام حروف، نمبر دو فعل ماضی، نمبر تین امر حاضر۔ تو کوئی اسم ان تین میں سے کسی کے مشابہ ہو جائے، ان جیسا ہو جائے، تو وہ غیر متمکن کہلائے گا اور وہ مبنی ہوگا۔ وہ اس میں غیر متمکن اس میں، اور اس میں غیر متمکن اس میں وہ اسم ہے کہ با مبنی اصل مشابہت دارت، کہ وہ مبنی الاصل کے ساتھ مشابہت رکھتا ہو، یعنی اس کی مبنی الاصل کے ساتھ مشابہت ہو۔ اور میں نے بتلایا تھا آپ کو گزشتہ سبق میں کہ ہر مشابہت نہیں مراد، خاص مشابہتیں مراد ہیں، خاص مشابہتیں۔ جیسے احد عشرہ کو سامنے رکھیں، احد عشرہ کیا ہے؟ مرکب بنائی، اور یہ اس کے دونوں جز مبنی ہیں۔ احد عشرہ، احد کی دال پر بھی زبر پڑیں گے اور عشرہ کی را پر بھی زبر، اور یہ بدلے گا نہیں، ہر حال میں یہ اسی طرح پڑھنا پڑے گا۔ تو احد عشرہ کیا ہے؟ مرکب بنائی۔ بھئی یہ کیوں مبنی ہے؟ وجہ میں نے ذکر کی تھی کہ اس کے اندر واو چھپ گیا ہے، اور واو وہ تو حرف ہے، اور تمام حروف کیا ہیں؟ مبنی۔ تو واو بھی کیا ہے؟ مبنی۔ اور جب یہ واو احد عشرہ میں چھپ گیا، یوں کہو احد عشرہ میں واو والا معنی آ گیا، تو یہ کس کی طرح ہوا؟ واو کی طرح ہو گیا۔ واو کا معنی ہے نا اور اردو زبان میں زید و عمر، یعنی زید اور عمر۔ تو یہ جو واو ہے، یہ کس کے اندر چھپ گیا؟ احد عشرہ میں۔ اصل میں کیا تھا؟ احد و عشرون۔ تو جب یہ واو چھپ گیا تو احد عشرہ میں واو کا معنی آ گیا، تو یہ واو کی طرح ہو گیا۔ واو کا معنی بھی اور تھا، اس کے اندر بھی کون سا معنی آ گیا؟ اور والا، تو یہ اس جیسا ہو گیا، اور وہ تو تھا مبنی، تو یہ بھی کیا بن گیا؟ مبنی ہو گیا۔ بات سمجھ میں آ گئی؟ تو اس طرح کی خاص کچھ مشابہتیں مراد ہیں۔ تو کہتے ہیں وہ اس میں غیر متمکن اس میں اس کے با مبنی اصل مشابہت دارت، اور اس میں غیر متمکن وہ اسم ہے کہ جو مبنی اصل کے ساتھ مشابہت دارد رکھتا ہے۔ وہ مبنی اصل سے چیز است، اور مبنی الاصل تین چیزیں ہیں، سے تین کو کہتے ہیں۔ وہ مبنی اصل سے چیز است، اور مبنی الاصل جو ہیں تین چیزیں ہیں، فعل ماضی و امر حاضر معروف و جملہ حروف۔ ایک تو فعل ماضی ہے، اور ایک امر حاضر معروف ہے، وہ جملہ حروف، اور تمام حروف ہیں۔ جملہ کا کیا معنی؟ تمام، اور تمام حروف۔ جی، وہ اس میں متمکن اس میں، اور اس میں متمکن وہ اسم ہے کہ با مبنی اصل مشابہ نہ باشد، کہ جو مبنی اصل کے مشابہ نہ باشد نہ ہو۔ جو اسم مبنی الاصل کے مشابہ ہے وہ اس میں غیر متمکن، اور جو اسم مبنی الاصل کے مشابہ نہیں وہ اس میں متمکن ہے۔ بات سمجھ میں آ گئی؟ پھر ترجمہ دیکھ لیں۔ کہتے ہیں مبنی اصل سے چیز است، اور مبنی اصل تین چیزیں ہیں، فعل ماضی و امر حاضر معروف و جملہ حروف۔ فعل ماضی ہے، امر حاضر معروف ہے، اور تمام حروف۔ وہ اس میں متمکن اس میں است، اور اس میں متمکن وہ اسم ہے کہ با مبنی اصل مشابہ نہ باشد، کہ جو مبنی اصل کے مشابہ نہ ہو۔ یہاں تک بات سمجھ میں آ گئی؟ حاصل کلام کیا ہوا؟ کہ مبنی الاصل کتنی چیزیں؟ تین۔ نمبر ایک تمام حروف، نمبر دو فعل ماضی، نمبر تین امر حاضر معروف۔ اور یہ تینوں دیکھیں، ان میں اسم کوئی نہیں ہے، یا حروف ہیں یا فعل ہے۔ جبکہ اسم اسم دو قسم پر ہے، یا وہ اس میں متمکن ہے یا اس میں غیر متمکن. اور اس میں غیر متمکن کسے کہتے ہیں؟ جو مبنی الاصل کے مشابہ ہو. اور ہر مشابہت مراد ہے یا کچھ خاص مشابہتیں ہیں؟ کچھ خاص مشابہتیں ہیں، وہ تفصیل آپ اگلی کتابوں میں جا کر پڑھیں گے. بس اتنا یاد رکھیں کہ اس میں غیر متمکن وہ ہے جو مبنی الاصل کے مشابہ ہو. جب مبنی الاصل کے مشابہ ہوا تو مبنی الاصل تو ذات کے اعتبار سے ہی مبنی ہیں، یہ اسم جب ان جیسا ہوگا تو یہ بھی کیا بن جائے گا؟ مبنی بن جائے گا. اور اس میں متمکن کس کو کہتے ہیں؟ جو مبنی الاصل کے مشابہ نہ ہو. جب یہ مبنی الاصل کے مشابہ نہیں ہوگا تو یہ اعراب کو جگہ دے گا، رفع کی صورت میں اس پر رفع آئے گا، نصب بھی آئے گا اور جر بھی آئے گا. بات سمجھ میں آ گئی؟ آگے دیکھیے بھائی، فصل بیداں کے اس میں غیر متمکن ہشت قسم است. ہشت کا معنی ہے آٹھ. بیدان کے تو جان لے کے اس میں غیر متمکن ہشت قسم است. اس میں غیر متمکن جو ہے وہ آٹھ قسم پر ہے، اس کی آٹھ قسمیں ہیں. اول مزمرات، نمبر ایک کیا ہے؟ مزمرات ہے بھائی. یہ نشان لگا لیں، یہ آپ کو علیحدہ یاد کرنا چاہیے. آٹھ قسموں کو نام لے، ہر ایک کا نام اس پر ہلکا سا نشان لگائیں یا یاد رکھیں. آگے دیکھو، سات آٹھ سطروں کے بعد یا نو سطروں کے بعد آ رہا ہے دوم اسماء اشارات. بھائی مل گیا دوم. اس کو عموماً طلبا دوم پڑھتے ہیں، دوم نہیں پڑھنا بھائی اس کو، دوم. دال پر بھی پیش اور واو مشدد ہے، اس پر بھی پیش پڑھنا ہے. اول دوم، دوم ملا جی، دوم اسماء اشارات مل گیا بھائی جی. یہ نمبر دو ہے. آگے ایک دو سطروں کے بعد آ رہا ہے سیوم اسماء موصولہ. سیوم صرف ایک یا دو سطروں کے بعد ہی آ رہا ہے، ایک کے بعد سیوم اسماء موصولہ. اس کو سیوم پڑھنا، سین کے نیچے زیر، واو مشدد ہے اور اس پر پیش پڑھنا، سیوم تیسرا. تو سیوم اسماء موصولہ. اس کے بعد پھر بھائی، اس کے بعد دو تین سطروں کے بعد آ رہا ہے چہارم اسماء افعال. بھائی چہارم اسماء افعال، یہ چوتھی قسم آ گئی غیر متمکن کی. اور آگے ہے ایک سطر کے بعد، ڈیڑھ کے بعد، پنجم اسماء اصوات. بھائی اسماء اصوات. اس کے بعد پھر آدھی سطر کے بعد ہے ششم اسماء ظروف. بھائی اسماء ظروف یہ چھٹی قسم ہے. اس کے بعد پھر دو تین سطروں کے بعد ہے ہفتم اسماء کنایات. ساتویں قسم کیا ہے؟ اسماء کنایات. اور پھر اس کے بعد ایک سطر بعد ہے ہشتم مرکب بنائی. ہشتم مرکب بنائی. تو یہ آٹھ قسمیں ہیں کس کی؟ اس میں غیر متمکن کی. یہ آپ کو اکٹھی یاد ہونی چاہیے، یعنی نام لیں باقاعدہ سب کا ترتیب سے، کہ اول کیا ہے؟ مزمرات. نمبر دو اسماء اشارات. نمبر تین اسماء موصولہ. نمبر چار اسماء افعال. نمبر پانچ اسماء اصوات. نمبر چھ اسماء ظروف. نمبر سات اسماء کنایات. اور نمبر آٹھ مرکب بنائی. تو یہ آٹھ آپ نے کل یاد کرنے ہیں بھائی. اب دیکھیے کتاب پر، فصل بیداں کے اس میں غیر متمکن ہشت قسم است. جان لے تو کہ اس میں غیر متمکن آٹھ قسم پر ہے. اول مزمرات، پہلی قسم کیا ہے؟ مزمرات. مزمرات یعنی ضمیریں. ضمیریں، ضمیر کو مزمر کہتے ہیں، مزمر. تو مزمرات یعنی ضمیریں. چوں انا، جیسے انا، انا کا معنی ہے من، میں. آپ بھی اردو میں بات کرتے ہیں تو بتاتے ہیں اپنے ساتھی کو کہ میں آج بازار گیا تھا، تو اپنے آپ کو کس سے تعبیر کرتے ہیں؟ میں کے ساتھ. یا آپ اپنا نام لیتے ہیں؟ نہیں. جب بھی اپنے ساتھیوں سے کوئی بات کرتا ہے تو اپنے لیے ضمیر استعمال کرتا ہے کہ میں نے آج یہ کام کیا، میں نے آج سبق پڑھا، میں نے آج نوافل پڑھے، میں نے آج تلاوت کی، میں نے آج مطالعہ کیا، میں نے آج تکرار کیا. دیکھو میں کا لفظ بول رہا ہے، تو یہ ضمیر ہے. اور سامنے جو ہوتا ہے اس کے لیے بھی ضمیر استعمال کرتے ہیں. آپ کا کیا حال ہے؟ آپ آج کہاں گئے تھے؟ آپ نے آج کیا کھانا کھایا؟ دیکھو آپ کا لفظ بول رہا ہے، نام نہیں لے رہے اس کا بار بار، अपने लिए भी इंसान जमीर इस्तेमाल करता है और जो सामने होता है जिससे बात कर रहा हो उसके लिए भी जमीर इस्तेमाल करता है। मसलन बात करने वाले का नाम जैद है तो वो दूसरे को बतलाना चाहता है कि वो बाजार गया था, तो जैद खुद बात कर रहा है, वो क्या कहेगा, मैं बाजार गया था, या यूं कहेगा जैद आज बाजार गया था। देखा, अपना नाम मुतकल्लिम नहीं लेता बल्कि जमीर के साथ अपने आप को जिक्र करता है। और मुखातब को, मुखातब जिसे बात कर रहा होता है, मसलन उसका नाम अमर है तो उससे कैसे पूछता है आपका क्या हाल है, ये यूं कहता है अमर का क्या हाल है। हाँ, अमर का हाल, अमर नहीं, क्योंकि उसका जमीर के साथ जिक्र करते हैं। तो इंसान अपने बारे में भी जमीर इस्तेमाल करता है, मुतकल्लिम जो होता है, और जो मुखातब होता है यानी जिससे वो बात कर रहा है उसको मुखातब कहते हैं, जो बात करने वाला हो उसको कहते हैं मुतकल्लिम, और जिससे बात कर रहा है उसको कहते हैं मुखातब, और जो कोई तीसरे के बारे में बात की जाए उसको कहते हैं गाइब। भाई गाइब तवज्जो है, बात करने वाले को क्या कहते हैं मुतकल्लिम, जिससे बात की जाए वो कौन है मुखातब। मुखातिब नहीं कहना, त्वा के नीचे जेर पड़ दी तो ये मुतकल्लिम ही का नाम है। मुखातिब का माना है खिताब करने वाला, बात करने वाला, और बात करने वाला तो कौन है मुतकल्लिम है, तो मुखातब पढ़ना। तो मुतकल्लिम किसको कहते हैं, जो बात करने वाला है, और जिससे बात की जा रही हो उसको क्या कहते हैं मुखातब, और अगर किसी तीसरे के बारे में बात की जाए जो यहां मौजूद नहीं तो उसको कहते हैं गाइब। भाई तो कलाम के यही तीन तरीके होते हैं, कभी तकल्लुम वाला अंदाज अपनाया जाता है, कभी खिताब वाला, और कभी गैबत वाला यानी गाइब वाला। आप तीन ही तरह कलाम करते हैं भाई, कभी अपने बारे में बात करेंगे मैंने ये काम किया, कभी मुखातब के बारे में बात करेंगे कि आपका क्या हाल है, और कभी तीसरे आदमी के बारे में बात करेंगे कि जैद आज लाहौर गया था। तो जो तीसरा है वो है गाइब। भाई मुतकल्लिम बात करने वाला, मुखातब जिससे बात की जाए, और जो तीसरा है वो क्या है गाइब कहलाता है। तो कलाम के तीन तरीके हो गए, या तकल्लुम के अंदाज में बात करता है इंसान यानी अपने बारे में बात करता है, या खिताब के अंदाज में बात करता है यानी मुखातब से बात करता है, या गैबत के अंदाज में बात करता है यानी वो तीसरा आदमी जो यहां मौजूद नहीं है। जो मौजूद नहीं है उसका पहले अव्वल नाम लेते हैं। मसलन मैं आपसे जैद के बारे में बात करना चाहता हूं, जैद इस वक्त यहां मौजूद नहीं, अपने बारे में बात करूं तो मैं क्या मुतकल्लिम, आपके बारे में बात करूं तो आप कौन है मुखातब, और जैद के बारे में बात करूं जो यहां मौजूद नहीं तो जैद क्या है गायब। तो जो गायब होता है याद रखो पहले उसका नाम लिया जाता है, एक दफा नाम लेने के बाद फिर बार बार नाम अमूमन नहीं लेते, फिर उसको भी जमीर से जिक्र करते हैं। तवज्जो है, इंसान अपने बारे में भी नाम लेता है या जमीर जिक्र करता है, जमीर के मैंने यूं किया या हमने यूं किया, और सामने जो होता है मुखातब उसके लिए भी क्या इस्तेमाल करता है जमीर कि आपका क्या हाल है, या आप सब का क्या हाल है, और जो गायब है उसके लिए पहले नाम जिक्र करते हैं एक दफा और फिर जमीरें जिक्र करते हैं। मसलन मैं आपसे जैद की बात करना चाहता हूं तो मैं कहूंगा कि जैद आज मेरे पास आया था, फिर मैंने जैद से कहा, यूं नहीं कहूंगा, फिर मैंने उससे कहा, देखा, फिर मैंने उससे बात की, वो काफी देर बैठा रहा, देखो वो कह रहा हूं वो अब बार बार जैद नहीं कह रहा बल्कि उस या वो, ये जमीरें इस्तेमाल कर रहा हूं। फिर सुनो मैं किसके बारे में बात करना चाहता हूं, जैद, तो पहली दफा नाम लूंगा उसके बाद जमीरें जिक्र करूंगा, जैद आज सुबह मेरे पास आया था, वो बीमार लग रहा था, देखो वो मैंने कहा, वो बीमार लग रहा था, वो काफी देर मेरे पास बैठा रहा, वो मुझसे बातें करता रहा, देखो अब मैं वो का लफ्ज ला रहा हूं, और वो क्या है जमीर है। तो गायब जो होता है पहले उसका नाम जिक्र करते हैं ताकि सुनने वाले को पता लगे किसकी बात हो रही है, और उसके बाद फिर दोबारा उसका नाम अमूमन नहीं लिया जाता बल्कि जमीरों के साथ उसको जिक्र करते हैं। तो जमीरें गोया तीन किस्म की हो गई, या जमीर मुतकल्लिम की होगी जैसे आना मैं, और ये बात करने वाला चाहे मुजक्कर हो या मुअन्नस हो दोनों अपने लिए मैं का लफ्ज बोलेंगे। कोई मर्द बोल रहा है वो भी कहेगा मैं आज बाजार गया था, औरत कहेगी, वो भी कहेगी मैं आज बाजार गई थी। देखो मैं ही का लफ्ज औरत भी इस्तेमाल कर रही है और मर्द भी। इसी तरह अरबी में अना है, अना या नहनो, ये मुजक्कर भी इस्तेमाल करते हैं और मुअन्नस। अना का माना मैं और नहनो का माना हम, हम। तो ये जमीरें हैं। और मुखातब के लिए मसलन अंता और अंतुमा और अंतुम, ये जमीरें इस्तेमाल करते हैं। अंता, अंता तू एक मर्द, अंतुमा तुम दो मर्द, और अंतुम तुम सब मर्द। और मुअन्नस के लिए अंती, अंती तू एक औरत, और अंतुमा तुम दो औरतें, और अंतुन्ना तुम सब औरतें। बात समझ में आ रही? और गायब के लिए हुआ, हुआ। वाहिद मुजक्कर के लिए, वाहिद मुजक्कर के लिए हुआ, वो। और तस्निया के लिए हुमा, वो दो मर्द। और जमा के लिए हुम, वो सब मर्द। और एक औरत के लिए हिया, वो एक औरत। और हुमा, वो दो औरतें। और हुन्ना, वो सब औरतें। तो ये जमीरें हैं। तो जमीर वो है जिसके जरिए इन मुतकल्लिम, मुखातब या गाइब को जिक्र किया जाए। तवज्जो है? जमीर वो है जिसके जरिए मुतकल्लिम या मुखातब या गाइब, नहीं गाइब वाली बात पूरी नहीं, ऐसे गाइब को जिक्र किया जाए जिसका पहले जिक्र हो चुका हो। पहली दफा गाइब के लिए नाम लेंगे या नहीं लेंगे? बगैर नाम के ही आप कह दें वो मेरे पास आया था, किसी को पता लगेगा किसकी बात हो रही है? नहीं। तो पहली दफा उसका कुछ जिक्र हो जिससे दूसरे को पता तो चले किस गाइब की बात हो रही है। तो लिहाजा चाहे नाम ले लें या किसी भी अंदाज में बस पता लग जाए कि मैं जैद की बात कर रहा हूं, तो फिर मैं उसके बाद वो का लफ्ज लेकर आऊंगा। तो जमीर वो इसम है जिसके जरिए मुतकल्लिम किसको जिक्र किया जाए? मुतकल्लिम अपने आप को जिक्र करे या मुखातब को जिक्र करे या ऐसे गायब को, पूरी बात करें, ऐसे गायब को जिसका पहले जिक्र हो चुका हो। फिर दोहराएं, जमीर वो है जिसके जरिए मुतकल्लिम अपने आप को जिक्र करे या मुखातब को या ऐसे गायब को जिसका पहले जिक्र हो चुका हो। तो जमीर जो है वो मुतकल्लिम अपने लिए इस्तेमाल करता है, मुखातब के लिए भी इस्तेमाल करता है, और ऐसे गायब के लिए जिसका पहले जिक्र हो चुका हो। देखिए भाई किताब पर, फसल बिदा के इसमें गैर मुतमक्किन हश्त किस्म अस्त, जान ले तू कि इसमें गैर मुतमक्किन आठ किस्म पर है। अव्वल मुजमरात, पहली किस्म वो जमीरें हैं। चूं आना, जैसे मैं, चूं आना मन, मन मन का माना है मैं, फारसी जुबान में मन का क्या माना? मैं। और आगे लिखा मर्द और जन, मर्द और औरत, जन औरत को कहते हैं। मैं मर्द और औरत, यानी ये मैं का लफ्ज मर्द भी इस्तेमाल करता है और औरत भी इस्तेमाल करती है। वह जराब तू, जराब तू, मैंने पिटाई की। देखो जदम मन, मैंने मारा, जदम मन, जद का, जदन का माना होता है मारना, तो ये फारसी में तर्जमा कर रहे हैं। जराब तू जदम मन, मैंने मारा। वह इया, ये भी जमीर है। अच्छा, ये जराबतू के अंदर देखो, जराबतू ये ता जमीर है, चंद सबक पहले ये जिक्र हुआ था, जराबतू में ये ता जमीर है। आगे देखिए वह इयाया, ये भी मुतकल्लिम की जमीर है। इयाया खास मरा, खास मुझे, तवज्जो है, खास मरा, तर्जमा क्या है? खास तौर पर मुझे, खास तौर पर मुझे, जी। वह जाराबानी बिजद मारा, उसने मारा मुझे, बिजद उसने मारा, मारा मुझे। जाराबानी, याद रखो जाराबा फेल है और ये नून विकाया का है और या मुतकल्लिम की जमीर है। जाराबा मारा उसने, नी यानी मुझे, ये जो नून है ये नून विकाया का है और ये या मुतकल्लिम की जमीर है कि मुझे, या का क्या माना? मुझे, मुझे। ये जो नून है ये नून विकाया है, याद रखें ये जो नून विकाया है ना, ये عموماً ما قبل میں فتحہ ہو نا فتحہ، زارابا، زارابا کی با پر کیا پڑھتے ہیں؟ فتحہ یعنی زبر پڑھتے ہیں. اب اس کے ساتھ میں دوسرے کو بتانا چاہتا ہوں کہ زارابا اس نے مارا مجھے، کس کو مارا؟ مجھے. متکلم اپنے بارے میں بتانا چاہتا ہے، اور متکلم کے لیے ضمیر کون سی ہے؟ یا ضمیر ہے. اب وہ اس یا ضمیر کو زارابا کے ساتھ جوڑنا چاہتا ہے، اور یا اپنے سے ماقبل زیر چاہتی ہے. کیا چاہتی ہے؟ زیر چاہتی ہے. تو اگر یا کو ہم براہ راست ضربہ کے ساتھ جوڑ دیں تو کیسے پڑھیں گے؟ ضربی. حالانکہ ضربہ کی با پر زبر رہنا چاہیے، اس کو آپ بدل نہیں سکتے کیونکہ وہ مبنی ہے. آپ نے پڑھایا نہیں، یہ ماضی ہے. ماضی کیا ہے؟ مبنی الاصل. تو اس با پر زبر کو برقرار رکھنا ہے. اب کیا کریں؟ یا کو جوڑنا چاہتے ہیں، یا اپنے سے ماقبل کیا چاہتی ہے کہ مجھ سے پہلے کیا آنا چاہیے؟ کسرہ. ضربی پڑھنا چاہیے، اور ضربہ کی با وہ بدل نہیں رہی کیونکہ وہ مبنی ہے. تو پھر اس صورت میں درمیان میں نون کا اضافہ کرتے ہیں اور نون کو زیر دے دیتے ہیں. ضربانی. تو دیکھو اب دونوں مقصد حل ہو گئے، یا سے ماقبل نون پر زیر بھی آ گئی اور ضربہ کی با پر فتحہ بھی برقرار رہا. تو اس نون کو نون وقایہ کہتے ہیں. تو وقا یقی وقایہ کا معنی ہوتا ہے بچانا، حفاظت کرنا. تو ضربانی، دیکھو اس میں اس نون نے کیا کیا؟ با کے آخر کو بچا لیا، اس پر فتحہ کو برقرار رکھا. اگر یہ نون نہ آتا تو پھر با پر کیا پڑھنا پڑتا؟ کسرہ، اور کسرہ تو اس پر نہیں پڑھ سکتے تھے. اس فتحہ کی حفاظت ضروری تھی، اس کو بچانا ضروری تھا. تو لہذا اس کو کیا کہتے ہیں؟ نون وقایہ، کہ جس نے اس با کے فتحہ کو بچا لیا، اس کی حفاظت کی. تو ضربانی بزد مرا، مارا اس نے، مرا مجھے. ولی، یہ لی بھی کیا ہے؟ ضمیر. اس میں لام جارہ ہے اور یہ یا جو ہے متکلم کی ضمیر ہے. لی کا معنی ہے مرا، میرے لیے. مرا میرے لیے. تو دیکھو کہیں پر مرا کا ترجمہ میں مجھے کے ساتھ کر رہا ہوں، اور کہیں مرا کا ترجمہ میرے لیے. تو آپ نے خیال کرنا ہے بھائی. پھر سنیں بھائی، چون آنا من مرد و زن، جیسے میں مرد اور عورت دونوں کے لیے یہ من آئے گا، یعنی آنا آئے گا. و ضربتو، اس میں تا ضمیر ہے. زدم من، میں نے مارا. و ایایا، خاص مارا، خاص طور پر مجھے. و ضربانی بزد مارا، مارا اس نے مجھے. ولی، مارا میرے لیے، یعنی میرا. و این ہفتاد ضمیر است، اور یہ ستر ضمیریں ہیں. ہفتاد کا کیا معنی؟ ستر. ہفت سات کو کہتے ہیں، سات فارسی زبان میں. ہفتاد ستر. این ہفتاد ضمیر است، جی یہ ستر ضمیریں ہیں. بھئی دیکھو یہ جو ضمیریں ہیں نا، یہ پانچ قسم پر ہیں. کتنی قسم کی ہیں؟ ضمیر خود یا وہ متکلم کی ہوگی، یا مخاطب کی ہوگی، یا ایسے غائب کی ہوگی جس کا ذکر پہلے ہو چکا ہو. تو یہ تین قسمیں تو ہر جگہ جاری ہوں گی، لیکن خود اس کے علاوہ ضمیر کی پانچ قسمیں ہیں. کتنی قسمیں؟ پانچ. اور ان پانچ میں سے ہر ایک کے اندر پھر غائب کی بھی ہیں، متکلم کی بھی ہیں، اور مخاطب کی. یعنی پانچ قسمیں ہیں. پہلی قسم جو ہے اس میں کچھ ضمیریں غائب کی ہوں گی، کچھ ضمیریں متکلم کی ہوں گی، کچھ ضمیریں مخاطب کی ہوں گی. پھر دوسری قسم میں بھی کچھ ضمیریں غائب کی ہوں گی، کچھ ضمیریں مخاطب کی، اور کچھ ضمیریں متکلم کی. تیسری قسم ہے اس میں بھی کچھ ضمیریں غائب کی، کچھ ضمیریں مخاطب کی، اور کچھ ضمیریں متکلم کی. تو یہ ہر ایک میں آئے گا پانچ قسموں میں، اور ہر ضمیر کے اندر پوری گردان آپ کو یہ بتلائیں گے. جیسے ماضی اور مضارے میں آپ نے 14 صیغوں کی گردان پڑھی تھی. ضربا، ضربا، ضربو، ضربت، ضربتا، ضربنا، ضربتا، ضربتما، ضربتم، ضربتی، ضربتما، ضربتن، ضربتو، ضربنا. تو جیسے یہ جو ہیں 14 صیغے ہیں گردان میں، اسی طرح یہ جو ضمیریں ہیں ان کی بھی گردانیں آپ کو بتلائیں گے. 14 قسم کی ضمیریں آئیں گی ہر گردان میں، اور کل کتنی قسم کی ہیں؟ یہ پانچ ابھی بتایا نا، پانچ قسم، اور ہر ایک میں 14 ہوں. 14 किस्म की जमीरें हों तो कुल कितने बन गए, 14 पंजे 70, तो ये 70 जमीरें हैं। बात समझ में आ गई। और इन्होंने पहले सबकी मिसाल भी दे दी। एक किस्म है अना, ये अना ये पहली जमीर है, आगे ये 14 जमीरें बनेंगी। आगे जराबतू, ये भी क्या है, 14 जमीरें बनेंगी। और इयाया, ये भी कितनी बनेंगी, 14। जाराबानी जो गुजरा उसमें भी कितनी बनेंगी, 14। और ली ये भी कितनी बनेंगी, 14। तो 14 पंजे 70 हो जाएंगी। तरतीब समझ में आ रही है, कितनी किस्म की जमीरें हैं, 5। और वो पांचों की एक एक मिसाल इन्होंने जिक्र कर दी, पांचों की एक एक मिसाल। चलिए बस करते हैं, यहां तक बात समझ में आ गई तो बाकी इंशाल्लाह कल कर लेंगे। चलिए बस भाई, हादा हुवल मराम, अल्लाहु आलम बिहकीकतिल कलाम।